नमस्कार। आर्थिक नेपाल कार्यक्रमबाट तपाई यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा आगामी निर्वाचनका लागि अहिलेकै बजेटबाट व्यवस्थापन गर्ने र पूरक बजेट आवश्यक नभएको नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको भनाई, आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयद्वारा 3 सदस्यीय कार्यदल गठन, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि सरकारद्वारा कोष खड़ा गर्ने निर्णय, करदाताले 2082 भाद्र 25 सम्ममा पेश गर्नुपर्ने कर विवरणहरू 2082 असोज 25 गतेसम्म बुझाए हुने म्याद थपको व्यवस्था गरिएको अर्थ मन्त्रालयद्वारा जानकारी, चालू आर्थिक वर्ष 2082-83 को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च 9.17% र दशैं तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा गत सोमबारदेखि सहुलियत पसल सञ्चालनमा लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सुशासन कायम हुने तथा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता नहुने गरी सचिएर काम गर्न अर्थ मन्त्रालय माथतका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री खनालले आगामी निर्वाचनका लागि अहिलेकै बजेटबाट व्यवस्थापन गर्ने गरी अघि बढ़न निर्देश गर्नुभयो। उहाँले पूरक बजेट आवश्यक नभएको पनि बताउनुभयो। अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि आयोजित बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री खनालले प्रशासनिक कार्य सम्पादन गर्दा माया गर्नुपर्ने ठाउँमा कर्मचारीहरूलाई माया गर्ने र गल्ती गरेकालाई कार्यवाही गरी अघि बढ़न उच्च व्यवस्थापनलाई निर्देश गर्नुभयो।
र त्यो जिम्मेवारी सम्पन्न गर्नको निमित्त यहाँ हुनुहुन्छ र मैले विवाहको नासो अब यहाँहरूलाई आज अहिले नै सुम्पेर अब आइन्दा हामीले जुन विश्वासका साथ कि मुलुकलाई यो करप्सनबाट पुरै मुक्त गर्नुपर्छ भन्ने जुन विश्वासका साथ उहाँहरूले आफ्नो ज्यानै गुमाउने गरी भूमिनुभयो युद्धमा अथवा आन्दोलनमा, त्यस कारणले हामीले पहिलो मेरो सन्देश यहाँ सबैलाई के छ भने हामीले विगतमा के गरेका थियौँ भन्ने कुरा पनि अब स्मरणमा आयो। कदाचित ज्यादै ठुलो गल्ती गरेका रहेछौँ भने निश्चित रूपमा कानुनी प्रक्रियामा सहभागी हुनुपर्छ, त्यो भनेको कानुनको बोझको सजाय गर्नुको निम्ति तयार हुनुपर्छ। तर अब आइन्दा हामी चाहिँ नजानेर पनि जानेर त गर्ने कुरै भएर गल्ती गर्ने पनि एक रस्ती पनि गुन्जाइस नराखिकन कुनै विषयमा शङ्का लाग्छ, मैले यो काम गर्दाखेरि के अरे नेपाल सरकारको स्रोतको दुरुपयोग हुन्छ कि सदुपयोग हुँदैन कि, करदाताको पैसाको सही प्रयोग हुन सक्दैन कि, सार्वजनिक सम्पत्तिको सही प्रयोग हुन सक्दैन कि, सार्वजनिक प्रयोगको निमित्त भनिएको नेपाल सरकारले सार्वजनिक प्रयोगको निमित्त भनेर खरिद गरेको सम्पत्ति मैले आफ्नो व्यक्तिगत प्रयोगमा अथवा अरू पनि प्रयोगमा गरिरहेको छु कि भन्ने यी सबै कुराहरूलाई ध्यान दिएर हामी सच्चै नै पर्छौँ। त्यो सचिव बनाउनुहोस् त म यहाँहरूलाई आग्रह गर्दछु, विनम्र आग्रह गर्दछु, यस्तो आग्रह चाहिँ जहाँ आवेशमा आएर कराएर बोलिनु आवश्यक छैन, म यहाँहरूले सुन्नुहुन्छ भनेर मैले विश्वास गरेका छु। त्यो पहिलो एजेन्डा हामीलाई युवाहरूले सुम्पेको हो, यो मेरो व्यक्तिगत एजेन्डा होइन, यो अहिले राष्ट्रको एजेन्डा हो।
आगामी 6 महिनाभित्रमा मुलुकमा निर्वाचन गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक बजेट खर्च कटौती गरेर वा स्वीकृत नभएका आयोजनाहरूको बजेट कटौती गरेर वा नराख्नुपर्ने योजना एवं कार्यक्रमहरू भए त्यसलाई कटाएर रकमको जुहो गर्न उहाँले अर्थ मन्त्रालयका सचिव लगायतका उच्च अधिकारीहरूलाई निर्देशन दिनुभयो।
थप खर्चहरू गर्नुपर्ने हुन्छ जुन कुरा यसपालिको बजेटमा प्रबन्ध गरिएको थिएन, त्यो बजेट भित्रैबाट निकाल्न पर्ने हुन्छ, हामी पुरा बजेट अथवा अरू पनि किसिमको विकल्प सोच्ने अवस्था छ। त्यो सोच्ने क्रममा अथवा त्यसको विषयमा विचार निर्माण गर्ने क्रममा हामीले एउटा के गर्नुपर्ने होला भन्दाखेरि, कि त बजेटभित्रै रहेर फजुल खर्चको निमित्त गरिएका विनियोजन प्रतिबन्ध निर्माण गर्न पर्ला, अथवा बजेटभित्रै रहेर तयारी नभएका कुनै किसिमको अध्ययन नगरिकन प्रोजेक्ट ब्याङ्कमा अन्तिम घडीमा राजनीतिक दबावको आधारमा छिराइएका, अथवा तपाईँ आफैलाई पनि त्यो बजेट तर्फ नगर्ने टिम जो बस्नु भएको थियो उहाँहरूलाई पनि त्यो त हुनै नहुने काममा बजेट लाग्छ के गर्ने भन्ने तरिका सबै त्यस्तो रकम चाहिँ निकाल्न सक्नु पऱ्यो। मलाई अवस्था समितिले भने कुरा म पारदर्शी छु, यहाँले मसँग कुनै कुरा गर्नुभयो सेयर गर्नुभयो म त्यहाँ चप्पल गर्नु भन्ने छु, त्यही भएर कुनै कुरा गर्नु मसँग गर्नु हुँदाखेरि सोचेर हुँदैन। उहाँले भनिसक्नु भएको छ कि हामीले 100 अरब जति सम्भवतः अहिले त्यसरी पत्रकारकोबाट निकाल्न सक्छौँ जसको उपयोग हामीले सही काममा गर्न सक्छौँ। त्यो सही काम दुईवटा छन्, एउटा त मैले भनिहालेँ निर्वाचन गर्नेको काम नन कम्प्रोमाइजिङ फाइनेन्सिङ गर्नुपर्ने हुन्छ, त्यो फाइनेन्सिङको कमजोर भएको कारणले निर्वाचन सुरक्षित हुन सकेन भने त्यसको जिम्मेवारी आफ्नो तालमेल स्वयं लिनुपर्ने हुन्छ। त्यसको तात्पर्य चाहिँ अझै खर्च गर्ने भन्ने पनि होइन, यही क्षेत्रको मनोबल कमजोर नदिनु चाहिँ एउटा साङ्घातिक भ्रमणा रहेको छ। मैले के भन्छु भने यहाँलाई दोस्रो आग्रह, पहिलो कुरामा जुन आग्रह गरेँ मैले भ्रष्टाचार शून्य हुनुपर्छ भनेर, दोस्रो आग्रह चाहिँ अब हामीले प्राइभेट हाम्रो सबै इन्टरनेसनल प्राइभेट सेक्टर हुन्छ, कुनै पनि कार्यालयमा गयो भने यति हेपी र हामीलाई व्यवहार गरिन्छ कि अनि विद्रोह नगरी के गर्ने भन्ने उहाँले भन्नुहोस्। तर अहिले उहाँहरू हामी उहाँको ट्रस्टी भएको थिएँ, उहाँहरूको स्पिरिटलाई भेट्ने खालले हामीले चाहिँ काम गर्छ जस्तो लाग्छ मलाई।
निजी क्षेत्रले पनि अर्थ मन्त्रालय वा सरकारका निकायमा जाँदा हिजोको तुलनामा परिवर्तन भएको छ भन्ने अनुभव गर्ने गरी काम अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो। राजस्व असुलीका लागि कतिपय व्यवस्थामा कडा हुनुपर्ने, कतिपय अवस्थामा करदातालाई प्रसन्न पार्नुपर्ने र कतिपय अवस्थामा नरम हुनुपर्ने भन्नुहुँदै अर्थमन्त्री खनालले सोही अनुरूप अघि बढ्न निर्देश गर्नुभयो।
सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि सरकारले कोष खडा गर्ने निर्णय गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रसँग गरिएको छलफलमा अर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायहरूलाई हाल परेको समस्याबाट बाहिर निस्कनका लागि सरकारले एकीकृत व्यापार पुनस्थापना योजना ल्याइने समेत जानकारी गराउनुभयो। छलफलमा अर्थमन्त्री खनालले कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा निजी क्षेत्र तथा नागरिकले सरकारको मुहार सार्वजनिक सेवा प्रदान गर्ने बिन्दुहरूबाट अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नका लागि सबै राज्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ। छलफलमा निजी क्षेत्रले प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिहरूको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशीघ्र भुक्तानी हुने व्यवस्था लगायतमा सरकारले यथाशीघ्र निर्णय गर्नुपर्ने माग गर्नुभएको थियो। अन्तर्क्रियामा अर्थ सचिव घनश्याम उपाध्यायले दशैंको दिन बाहेक अन्य सार्वजनिक विधामा समेत बैंक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको जानकारी गराउनुभयो। यसअघि अर्थमन्त्री खनालले भदौ 23 र 24 भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योगी व्यवसायीका समस्याहरूको सम्बोधनका सम्बन्धमा काठमाडौँका विभिन्न स्थानमा भएको क्षतिको संरचनाको स्थलगत अवलोकन समेत गर्नुभएको थियो।
आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न एवं जेएनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुननिर्माणका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले 3 सदस्यीय कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री कार्यदलमा सदस्यका रूपमा हुनुहुन्छ। अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर भए पनि कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भन्ने आन्तरिक अध्ययनका लागि कार्यदल गठन गरिएको जानकारी दिनुभयो। चुनाव र पुननिर्माणका लागि चाहिने बजेटका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन कुन हुन्छन् भन्नका लागि कार्यदल बनाइएको र कार्यदलले बजेटका केही आयोजना र कार्यक्रम कटौती गर्नुपर्ने वा प्राथमिकता निर्धारण गर्ने अधिकारसहित काम अघि बढ़ाएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिनुभयो।
अर्थ मन्त्रालयले करदाताले 2082/25 पेश गर्नुपर्ने कर विवरणहरू 2082/25 बुझाए हुने म्याद थपको व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले देशव्यापी आन्दोलनका कारण करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएको तथ्यलाई मध्यनजर गरी श्रावणको मासिक मूल्य अभिवृद्धि कर, अन्तशुल्क, अग्रिम कर कटी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम 2082/25 दाखिला गर्न सकिने व्यवस्था गरेको हो। भदौ 31 गतेको अर्थमन्त्री स्तरको निर्णयबाट मूल्य अभिवृद्धि कर ऐन अनुसारका कर वा शुल्क दायित्व रकम 2082/25 पेश गर्न सक्ने गरी म्याद थप गर्ने निर्णय भएको हो। थप गरिएको अवधिभित्र विवरण तथा विवरण बमोजिमको कर दाखिला गरेमा सम्बन्धित ऐन बमोजिम लाग्ने विलम्ब शुल्क, शुल्क ब्याज थप दस्तुर वा जरिवाना नलाग्ने गरी आन्तरिक राजस्व विभागले एकीकृत कर प्रणालीमा आवश्यक व्यवस्था मिलाउने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ।
आर्थिक वर्ष 2082-83 को पहिलो महीना श्रावणमा कुल वस्तु निर्यात 95.7% वृद्धि भई 23,93,00,00,000 रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा 9.6% कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात 156.7% वृद्धि भएको छ। त्यस्तै चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 65.2% र 1.4% कमी आएको छ। वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामान लगायतका वस्तुको निर्यात बढ़ेको छ। जिंक सीट, पार्टिकल बोर्ड, उनी गलैंचा, पीना, चिया लगायत वस्तुको निर्यात भने घटेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले पहिलो महिना साउनसम्ममा 20.4 महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय संचित रहेको पनि जनाएको छ। राष्ट्र बैंकले जारी गरेको वर्तमान अवस्थाको प्रतिवेदन अनुसार साउन मसान्तसम्ममा 28,07,04,00,00,000 रूपियाँ विनिमय संचित रहेको छ। असार मसान्तसम्म 26,77,68,00,00,000 बराबरको कुल विदेशी विनिमय संचित रहेको थियो।
चालू आर्थिक वर्ष 2082-83 को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च 9.17% देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआती दुई महिनामा चालूतर्फ 9.67, पुँजीगततर्फ 1.56 र वित्तीय व्यवस्थातर्फ 15.89% बजेट खर्च भएको हो। यस वर्ष कुल 19,64,11,00,00,000 बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा 1,80,17,04,00,00,000 रूपियाँ खर्च भएको छ। चालूतर्फ 11,80,98,00,00,000 विनियोजित बजेटमा हालसम्म 1,14,18,72,00,00,000 रूपियाँ खर्च भएको छ। पुँजीगत शीर्षकमा 4,07,88,00,00,000 रूपियाँ विनियोजन भएकोमा 6,35,33,00,00,000 रूपियाँ खर्च भएको छ। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको 10.43% राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,000 रूपियाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म 1,59,98,53,00,00,000 रूपियाँ असुली भएको छ।
महालेखा नियन्त्रकको कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेपछि अब अन्तर्राष्ट्रिय कार्डहरूबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ। अर्थमन्त्री रामेश्वर खनाल र मुख्य सचिव एकनारायण अर्यालले बिहिबार संयुक्त रूपमा त्यस सम्बन्धी अन्तरआबद्धता सेवा शुभारम्भ गर्नुभएको छ। यसरी अन्तरआबद्धता सेवा शुरू भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजरहित बनाउन सहयोग पुग्ने महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता दीपक लामिछानेले जानकारी दिनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग मन्त्रालयमा भेट गरी मर्यादित रूपमा व्यवसायका लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको हो। सो अवसरमा गृहमन्त्री अर्यालले आम नागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। भेटमा अध्यक्ष ढकालले निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिनुपर्ने र आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कार्यवाही गर्न आग्रह गर्नुभयो। कतिपय उद्यमी व्यवसायी प्रहरीको संरचना पुननिर्माणका लागि तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य संघ मार्फत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन आग्रह पनि गर्नुभयो।
बडा दशैं तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि सहुलियतको पसल सञ्चालन गरेको छ। लिमिटेडले शुरू गरेको सहुलियत पसलमा प्रति किलोग्राम 5 रूपियाँ, 7 रूपियाँ र 10 रूपियाँका दरले विभिन्न सामग्रीमा छूट दिइने व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। दाल, चामल, चिनी, गहुँ लगायतका सामग्रीमा प्रति किलोग्राम 5 रूपियाँका दरले छूट गरिएको छ। तेल, चिउरा, आटा, पिठो, मैदा लगायतका सामग्रीमा प्रति लिटर वा प्रति किलो 7 रूपियाँ छूट दिइनेछ। चियापत्ती, जीरा, धनियाँ, रैथाने खाद्य वस्तु लगायतमा प्रति किलोग्राम 10 रूपियाँ छूट दिने व्यवस्था मिलाइएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो। सहुलियत पसलहरू छठसम्म सञ्चालन हुनेछन्।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।